यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच संसदमा रहेका विधेयकलाई सहमतिमा अघि बढ़ाउने विषयमा आज छलफल हुँदै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा 69 करोड़ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल सहित 9 विरूद्ध अख्तियारद्वारा विशेष अदालत काठमाण्डुमा मुद्दा दायर। सबै मित्र राष्ट्र र छिमेकी राष्ट्रसँगको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै लैजाने नवनियुक्त परराष्ट्र मन्त्री नारायण प्रकाश साउदको प्रतिबद्धता। सूचना प्रविधिको क्षेत्रमा बजारले माग गर्ने खालको जनशक्ति उत्पादन गर्ने गरी प्राविधिक शिक्षाको पाठ्यक्रम विकास गर्नुपर्नेमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको जोड़। र दुवैको एउटा आवासीय भवनमा आग लागि हुँदा 16 मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच संसदमा रहेका विधेयकलाई सहमतिमा अघि बढ़ाउने विषयमा आज छलफल हुँदैछ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विधेयकमा सहमति जुटाउन छलफल हुने भएको हो। संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढ़ाउन शीर्ष नेताबीच छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो। एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि स्थगित भएको छलफल आज हुने शर्माले बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा ओली निवास बालकोट पुगेर अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढ़ाउन समझदारीका लागि छलफल गर्ने कार्यसूची रहेको छ। यसअघि चैत 25 र 28 गते पनि उहाँहरूबीच छलफल भएको थियो। सभामुख देवराज घिमिरेको समन्वयमा तीन दलका शीर्ष नेताबीच भएको छलफल संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुंग्याउने विषयमा केन्द्रित रहेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घोटाला गरेको अभियोगमा 9 विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित 9 विरूद्ध विशेष अदालतमा 69 करोड़ माग दावीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो। निर्देशक पौडेलसहित सीडीआई इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्राली, मेपटेक बिल्डिङ सर्भिस प्राली, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका निर्देशक सहित 9 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि बनेका तथा हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत नवीन कुमार पोखरेल विरूद्ध 49.46 करोड़ रूपियाँ भन्दा बढ़ी माग दावी गरिएको छ। त्यस्तै सहायक निर्देशक तथा तत्कालीन सुरक्षण मुद्रण केन्द्रका प्रतिनिधि तथा हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत रमेश प्रसाद पोखरेल विरूद्ध 20.38 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो माग दावी गरिएको छ। तत्कालीन सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हाल राष्ट्रिय समावेशी आयोगमा कार्यरत मणिकमान महर्जन विरूद्ध 3.44 करोड़ रूपियाँ भन्दा बढ़ी माग दावी गरिएको छ। हाल लेखा अधिकृतबाट अवकाश पाएका तत्कालीन सुरक्षण मुद्रण केन्द्रका रामबहादुर बुढा विरूद्ध 19.88 करोड़ तत्कालीन सुरक्षण मुद्रण केन्द्र तथा हाल जिल्ला समन्वय समिति काठमाण्डुमा कार्यरत शाखा अधिकृत शिरीष उपाध्याय विरूद्ध 40.01 करोड़ रूपियाँ भन्दा बढ़ी माग दावी आयोगले गरेको छ। त्यसै गरी इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालीका प्रबन्धक निर्देशक रोहित मान प्रधान विरूद्ध 23,44,00,000, मेपटेक बिल्डिङ सर्भिसेस प्रालीका निर्देशक भुवन महर्जन विरूद्ध 43,57,00,000 रूपियाँ र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौ विरूद्ध 8,00,000 रूपियाँ भन्दा बढ़ी माग दावी गरिएको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा मिलेमतो गरी कमिशन लिएर ठेक्का दिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा अस्वाभाविक लागत राखेर मिलेमतोमा खरिद गरी करोड़ौं घोटाला गरिएको पुष्टि भएपछि मुद्दा दायर गरेको प्रवक्ता दाहालले जानकारी दिनुभयो। नवनियुक्त परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले सबै मित्र राष्ट्र तथा छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै लैजाने बताउनु भएको छ। मन्त्रालयमा हिजो कार्यभार ग्रहण गर्नुहुँदै मन्त्री साउदले नेपाललाई विश्व मंचमा शान्तिप्रिय र लोकतान्त्रिक मुलुकका रूपमा परिचित गराउन आफ्नो भूमिका रहने बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारीबारे संचारकर्मीको प्रश्नमा मन्त्री साउदले मन्त्रालयका सचिव तथा कर्मचारीहरूसँग छलफल गरी अगाडि बढ़ाउने पनि बताउनुभयो। यसअघि नवनियुक्त परराष्ट्र मन्त्री साउदलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो। सोही समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्री नन्दा चपाईलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। समारोहमा प्रधानमन्त्री प्रचण्ड, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हा लगायत विशिष्ट पदाधिकारीहरूको उपस्थिति थियो। नवनियुक्त परराष्ट्र मन्त्री साउद प्रतिनिधि सभा सदस्यमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 2 नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद हुनुहुन्छ भने राज्यमन्त्री चपाई नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राष्ट्रिय सभाका सदस्य हुनुहुन्छ। प्रतिनिधि सभाको हिजोको बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण सम्बन्धी विधेयक 2077 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरूपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक 2077 र भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक 2077 टेबल भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकले पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता तेजमान तुम्हामफेको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा पार्वतीले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष 2075-76, 77-78 को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन 2079 छलफलका लागि पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले पूर्व सांसद तेजमान तुम्हामफेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको पनि संसद सचिवालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख 10 गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ। तनहुँ, बारा र चितवनका 3 निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा सेना परिचालन गर्न मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले स्वीकृति प्रदान गर्नुभएको हो। उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फर्दर पब्लिक अफरिङ एफपीओ मार्फत बिक्री भएको शेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालीन समाधान खोज्न निर्देशन दिनुभएको छ। नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघले संयुक्त रूपमा एफपीओ मार्फत बिक्री भएको शेयर प्रिमियम रकममा कर लगाउने निर्णयले पारेको असरका विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री दाहालले उक्त निर्णय स्थगित गर्न निर्देशन दिनुभएको हो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा बजारले माग गर्ने खालको जनशक्ति उत्पादन गर्ने गरी प्राविधिक शिक्षाको पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सूचना प्रविधिको क्षेत्रमा जनशक्ति उत्पादनका सन्दर्भमा मन्त्रालयमा आयोजना गरिएको शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीका अधिकारीसँगको छलफलमा यो विषय उठाउनु भएको हो। छलफलमा उहाँले सूचना प्रविधिको क्षेत्र दिनदिनै फेरिने भएकाले यो क्षेत्रसँग सम्बन्धित जनशक्ति उत्पादनमा पनि नयाँ नयाँ पाठ्यक्रम आवश्यक पर्ने बताउनु भएको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने काम गरिरहेको बताउनु भएको छ। वैदेशिक रोजगार बोर्ड सचिवालयले काठमाण्डुमा हिजो गरेको कार्यक्रममा मन्त्री भण्डारीले हरेक दिन गलत ढंगबाट भए पनि श्रमिक गन्तव्य मुलुक गइरहेकाले अब खुला बजारको खोजी र व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले सरकारले श्रमिक र व्यवसायीको हितमा एकद्वार प्रणाली मार्फत काम गर्न 753 स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई सक्रिय बनाएको जानकारी दिनुभयो। कार्यक्रममा मन्त्रालयका सचिव एक नारायण अरियालले विगत एक वर्ष यता वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउन डिजिटल र प्रादेशिक पहुँचमा विस्तार गरेको बताउनुभयो। कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले व्यवसायलाई सुदृढ बनाउन समय सान्दर्भिक रूपमा कम्पनी मर्जरमा जाँदा नियमन र अनुगमन गर्न पनि सहज हुने बताउनु कार्यक्रममा बोर्ड सचिवालयका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेतीले सरकार व्यवसायीहरूको पूरक अंग भएकाले यो क्षेत्रलाई व्यवस्थित बनाउन सहयोगी भूमिका खेल्नुपर्ने बताउनुभयो। भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवाले नेपाल आइपुग्नु भएको छ। सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि शुरू भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाईवाले सड़क मार्ग हुँदै हिजो धनगढ़ी आइपुग्नु भएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले चौथाईवालेलाई धनगढ़ीमा स्वागत गर्नुभएको हो। चौथाईवाले सोमबार मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्ने र आज नै काठमाण्डु आएर उच्च राजनैतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। केही दिन यता देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढ़ेको छ। हिजो बिहान 9:30 हावाको गुणस्तर मापक सूचक एक्यूआईका अनुसार काठमाण्डु विश्वकै प्रदूषित शहरको सूचीमा दोस्रो स्थानमा रहेको जनाइएको छ। एक्यूआई 50 भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने 100 भन्दा माथि भएमा सबैका लागि अस्वस्थ मानिन्छ। अरणीको राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकको धुलीखेल खावा सड़क खण्ड 12 घण्टाका लागि बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकले हिजो दिउँसो सूचना जारी गर्दै यो सड़क खण्डमा मरमत सम्भार गर्नुपर्ने भएकाले राति 8 बजेदेखि आज बिहान 8 बजेसम्मका लागि बन्द गरेको जनाएको छ। सड़कको अवस्था दयनीय भई स्थानीय नागरिकलाई आवत जावतमा कठिनाई हुनुका साथै कुनै पनि समयमा दुर्घटना हुन सक्ने अवस्था रहेकाले रातारात उक्त सड़क मरमतका लागि सम्बन्धित ठेकेदार कम्पनी स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासन समेतको सक्रियतामा तीव्र रूपमा सड़क मरमत भइरहेको जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकले जनाएको छ। मोरङको रंगेली नगरपालिकामा 4 खानेपानी आयोजना सञ्चालनमा आउने भएपछि खानेपानी समस्याबाट स्थानीयलाई राहत पुग्ने भएको छ। नगरपालिकाको 9 ओडा मध्ये पहिलो चरणमा 4 ओडामा खानेपानी आयोजना निर्माणको काम भइरहेको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
मोरङको रंगेली नगरपालिकाको 9 वडा मध्ये 6 वडामा खानेपानी आयोजना निर्माण गर्ने लक्ष्य रहेकोमा पहिलो चरणमा 4 वडामा आयोजना निर्माणको काम भइरहेको छ। पालिकाको 1, 3, 5 र 8 नम्बर वडामा ठेक्का सम्झौता भई आयोजना निर्माणको काम भइरहेको छ। संघीय खानेपानी ढल व्यवस्थापन कार्यालय विराटनगर र प्रत्यक्ष जनसहभागितामा आयोजना निर्माणको काम भइरहेको छ। खानेपानी उपभोक्ता समूहका सचिव सन्दीप चिमोरियाले आयोजना सञ्चालनमा आएपछि आगामी 30 वर्षसम्म नगरवासीले स्वच्छ र गुणस्तर पानी पिउन पाउने बताउनुभयो।
हालको रंगेलीको जनसंख्याको आधारलाई मध्यनजर गरेर जुन रफ्तार अहिले जनसंख्या वृद्धि भइरहेछ, यही वृद्धिलाई चाहिँ अबको 30 वर्षसम्म यही गतिले वृद्धि रह्यो भने पनि स्वच्छ खानेपानी उपलब्ध गराउन अहिलेको ट्याङ्कीको क्षमता पुग्छ। रंगेली नगरपालिकाको भूमिका जग्गा व्यवस्थापन गर्नदेखि लिएर समितिलाई गार्जेनको रूपमा सबै कामहरू अगाडि बढाउनलाई रंगेली नगरपालिकाकै भूमिका छ।
2078 साल साउन महिनामा निर्माणका लागि ठेक्का लागेको सो 4 आयोजना आगामी 1 वर्षभित्र सञ्चालनमा आउनेछ। आयोजनाको 33% काम सम्पन्न भएको र आयोजना सञ्चालनमा आएपछि नगर क्षेत्रका 4,000 बढी घरधुरीमा स्वच्छ खाने पानी पुग्ने आयोजनाका इन्जिनियर राजीव पोदारले बताउनुभयो।
हाम्रो एग्रिमेन्ट अनुसार 12 महिना 9 गते सम्पन्न गर्ने लक्ष्य छ। अहिलेसम्म 33.42% सम्पन्न भयो। 4,190 घरधुरीलाई लाभान्वित हुन्छ।
4 खानेपानी आयोजनाको निर्माण लागत 22.07 करोड रुपियाँ रहेको छ। आयोजना अन्तर्गत 1 र 5 नम्बर वडामा 3-3 लाख र 3 र 8 नम्बर वडामा 2.5 लाख 2.5 लाख लिटर क्षमता भएका पानी ट्याङ्की निर्माण भइरहेका छन्। स्थानीय विनोद गिरीले अहिले ट्युबवेलको पानी प्रयोग गरिएकोमा आयोजना सञ्चालनमा आएपछि शुद्ध र स्वच्छ पानी उपलब्ध हुने बताउनुभयो।
रङ्गेलीको मेन प्रब्लम भनेको यो रातो पानीको प्रब्लम हो, आर्सेनिक पानीको। यसको लागि जुन हाम्रो खाने पानीको ट्याङ्की बन्दैछ, यसले रङ्गेलीवासीको लागि एकदम राम्रो गर्छ। यहाँको उपभोक्ताहरू हामी लगायत सबैजना खुसी छौँ।
अहिले सो नगरपालिकाको 7 नम्बर वडामा मात्र एउटा खानेपानी योजना सञ्चालनमा छ। सो खानेपानी आयोजनाले बजार क्षेत्रमा मात्र खानेपानी पुर्याइरहेको छ। अन्य क्षेत्रका नगरवासीले भने ट्युबवेलको पानी प्रयोग गरिरहेका छन्।
कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायौ?
गराउला नि काकु, के को हतार छ र?
राम 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 राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।
अब अन्तर्राष्ट्रिय समाचार। दुबईको एउटा आवासीय भवनमा आग लागि हुँदा 16 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। शहरको पुरानो भागमा रहेको अल रस छेउमा रहेको भवनको 4 तलामा आग लागि हुँदा उक्त हताहती भएको स्थानीय संचार माध्यमले जनाएका छन्। निर्माण सुरक्षा र अग्नि सुरक्षा आवश्यकताको पालना नगरेको कारण आग लागि भएको सिभिल डिफेन्स फोर्सको प्रारम्भिक अनुसन्धानले देखाएको छ। आग लागिमा ज्यान गुमाएका तथा घाइते भएका को परिचय भने खुलाइएको छैन। भारतको उत्तर प्रदेश राज्यमा अपहरणको अभियोगमा दोषी ठहरिएका एकजना पूर्व सांसद र उनका भाइको गोलीहानी हत्या भएको छ। पत्रकार बनेर आएका 3 जना किशोरले प्रहरी घेरामै उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका भाई अशरफलाई गोली हानेर हत्या गरेका हुन्। अस्पतालमा स्वास्थ्य परीक्षणका लागि ल्याइएका अहमद दाजुभाइ अस्पताल बाहिर पत्रकारसँग कुराकानी गरिरहेका बेला पत्रकारकै बीचमा रहेका ती 3 जनाले उनीहरूलाई गोली हानेका थिए। पूर्व सांसद राजु पालको हत्यामा दोषी ठहरिएका उनीहरू साबरमती जेलमा कैद भुक्तान गरिरहेका थिए। आक्रमणकारी 3 जनालाई पक्राउ गरिएको छ। अब आर्थिक समाचार।
गत वर्ष 2079 भरिमा मुलुकको राष्ट्रिय प्रणालीमा झण्डै 500 मेगावाट बिजुली थप भएको छ। प्रणालीमा विद्युत थप हुने क्रम जारी रहेको र आगामी असार मसान्तसम्म मुलुकको कुल विद्युत जडित क्षमता करिब 3000 मेगावाट बराबर पुग्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले हालसम्म 2689 मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिसकेको जनाएको छ। आगामी असारसम्म थप 15 आयोजना निर्माण सम्पन्न हुनेछन्। गत वर्षभरि 19 आयोजना पूर्ण रूपमा सञ्चालनमा आएर उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोडिएको छ। यो वर्ष प्रणालीमा जोडिएका जलविद्युत परियोजना मध्ये निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो आयोजना हो सोलुखोला दूरकोशी जलविद्युत आयोजना। सास ऊर्जाले निर्माण गरेको सो आयोजनाले गत फागुन 17 गतेदेखि व्यापारिक उत्पादन शुरू गरेको छ। प्रणालीमा जलविद्युत आयोजनाका अतिरिक्त सौर्य परियोजना समेत जोडिएका छन्। 3280 मेगावाट क्षमताका आयोजनाहरू निर्माणका विभिन्न चरणमा रहेका छन्। ती सबै आयोजना निर्माण सम्पन्न हुँदा राष्ट्रिय प्रणालीमा झण्डै 7000 मेगावाट बराबर बिजुली पुग्नेछ। प्राधिकरणका कार्यका निर्देशक कुलमान घिसिङले 111 मेगावाट क्षमताको रोसुवागढी माथिल्लो र तल्लो सान्जेन 57 मेगावाट र 102 मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको बिजुली प्रणालीमा जोडिएपछि त्यसले थप सकारात्मक प्रभाव पार्ने बताउनुभयो। नेपालको निजी क्षेत्रको छाता संस्था मध्ये एक नेपाल उद्योग वाणिज्य महासंघले अध्यक्ष सहित नयाँ नेतृत्व पाएको छ। विधान अनुसार स्वतः अध्यक्ष बन्नुभएका चन्द्रप्रसाद ढकालले आइतबार महासंघमा अध्यक्षको पदभार ग्रहण गर्नु भएको छ। नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा 5 मुख्य काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। महासंघको नवनिर्वाचित नेतृत्वले पद बहाली गर्ने कार्यक्रममा अध्यक्ष ढकालले मुलुकको वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार पार्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्र बीचको साझेदारीलाई सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने तथा व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादा क्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पदभार ग्रहण गर्दै उहाँले गाउँबाट आएको सानो व्यवसायी पनि महासंघको नेतृत्वमा आउन सक्दो रहेछ भन्ने कुराको उदाहरण आफू स्वयं भएको उल्लेख गर्नुभयो। कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्चाले अध्यक्ष ढकालले सार्वजनिक गर्नुभएका 5 प्रतिबद्धतामा आफ्नो साथ र समर्थन रहेको बताउनुभयो। नेपाली शेयर बजारमा आइतबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से परिसूचक 2.80 अंकले घटेर 1931.68 अंकमा सीमित भएको छ। बजारमा कारोबार भएका 70 कम्पनीहरूको शेयर मूल्यमा वृद्धि हुँदा 139 कम्पनीको शेयर मूल्य भने घटेको छ। यस दिन कुल 30,56,775 कित्ता शेयरहरू 97,45,79,000 मूल्यमा किनबेच भएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
घरेलु भूमिमा मंगलबारबाट आयोजना हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपालको टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा प्रिमियर कप खेल्ने 14 सदस्यीय टोलीको घोषणा गरेको हो। नेपालले अघिल्लो महिना ट्यू क्रिकेट मैदानमा युए र पपुवा न्युगिनीसँग विश्वकप लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको टोलीलाई नै निरन्तरता दिएको छ। एसियन क्रिकेट काउन्सिल एसीसीको आयोजनामा हुने प्रतियोगिता वैशाख 5 गतिबाट 18 गतिसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेलहरू किर्तिपुर स्थित ट्यू मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछ। कुल 24 खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख 18 गते ट्यू मैदानमा आयोजना हुनेछ। नेपालको सोमो चरणका 3 खेल ट्यू मैदानमा हुँदा 1 खेल मूलपानी मैदानमा हुनेछ। प्रतियोगितामा 10 राष्ट्रको सहभागिता रहनेछ। सहभागी 10 राष्ट्रलाई 2 समूहमा विभाजन गरिएको छ। समूहमा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमन रहेका छन्। नेपालले वैशाख 5 मलेसिया विरूद्ध ट्यू मैदानमा खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। दोस्रो खेलमा वैशाख 8 ओमन विरूद्ध ट्यू मैदानमै नै खेल्ने नेपालले, तेस्रो खेल भने मूलपानी मैदानमा वैशाख 11 साउदी अरेबिया विरूद्ध खेल्नेछ। सोमो चरणको अन्तिम खेलमा नेपालले वैशाख 14 कुवेत विरूद्ध ट्यू मैदानमा खेल्नेछ। सोमो बीमा बहरान, कुवेत, सिंगापुर, हङकङ र युए रहेका छन्। हरेक समूहमा शीर्ष स्थानमा रहने 2 टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनलको विजेता टोली एसिया कपका लागि छनौट हुनेछ। एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ। यस्तै शीर्ष 3 रहने टोली एसिया इमर्जिङ कपका लागि छनौट हुनेछ। संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जित निकालेको छ। च्यासल मैदानमा आइतबार भएको खेलमा संकटाले नेपाल एपीएफ क्लबलाई 1-0 गोल अन्तरले हराएको छ। संकटाको जितमा जुनियर एनक्यूले निर्णायक गोल गरे। जुनियरले खेलेको 29 मिनटमा पेनाल्टी मार्फत गोल गरे। एपीएफका एडमा डोम्बियाले आयुष घाललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो। संकटाको यो 4 जित हो। संकटाले 15 अङ्क जोडेको छ, एपीएफले 11 अङ्क जोडेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिक बदली रहे गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका केही स्थान र बाँकी पहाड़ी भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रही उपत्यका लगायत देशका धेरै भागमा तुहालोको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.4 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 67%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30 देखि 32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:38 भयो भने सूर्यास्त भरे साँझ 6:30 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच संसदमा रहेका विधेयकलाई सहमतिमा अघि बढ़ाउने विषयमा आज छलफल हुँदै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा 69 करोड़ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित 9 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालत काठमाण्डुमा मुद्दा दायर। सबै मित्र राष्ट्र र छिमेकी राष्ट्रसंघको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै लैजाने नवनियुक्त परराष्ट्र मन्त्री नारायण प्रकाश साउदको प्रतिबद्धता, सूचना प्रविधिको क्षेत्रमा बजारले माग गर्ने खालको जनशक्ति उत्पादन गर्ने गरी प्राविधिक शिक्षाको पाठ्यक्रम विकास गर्नुपर्नेमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको जोड़ र दुवैको एउटा आवासीय भवनमा आगलागी हुँदा 16 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।